أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. فتحصل أن الترجيح إنما هو بإيجاب العلة وجود المعلول بحيث يتعين له الوجود ويستحيل عليه العدم أو إيجابها عدمه فالشيء أعني الممكن ما لم يجب لم يوجد. بس کہتے ہیں کہ جب اولویت باطل ہے اپنے تمام اقسام کے ساتھ تو نتیجہ یہ نکلتا ہے، علیکم السلام، تو نتیجہ یہ نکلتا ہے کہ ترجیح سبب نہیں بن سکتی تحقق کا، اولویت جو ہے وہ تحقق کا سبب نہیں بن سکتی. تحقق اس وقت ہی ہو سکتا ہے جب تک، اس وقت ہی ہو سکتا ہے کہ جب علت معلول کو وجوب عطا کرے، یعنی اس کا وجود وجوب کے مرحلے پر پہنچے اور تحقق پیدا کر جائے. اس عبارت کو دیکھیں، پھر آگے مطلب جو ہے اس کو تبیین کرتے ہیں. فتح الصلاة، بس خلاصہ یہ ہوا، نتیجہ یہ نکلا کہ ان الترجیح انما ہوا بإيجاب العلة وجود المعلول، کہ ترجیح جو ہے، ترجیح کیا ہے؟ یعنی تساوی کی حالت سے خارج ہونا، یہ کیا ہو جائے گا؟ ترجیح ہو جائے گا. یہ تساوی کی حالت سے خارج ہونا، یہ جو ترجیح ہے، یہ کب ہوگا؟ یہ تب ہوگا کہ جب علت معلول کے وجود کو ایجاب کرے، یعنی وجوب عطا کرے، وجوب کے مرحلے تک پہنچائے. بحیث و اس طریقے سے کہ یتعین لہ الوجود، وجود اس کے لیے متعین ہو جائے، ویستحیل علیہ العدم، اور عدم اس پر محال ہو جائے. جب تک اس کیفیت میں نہیں آئے گی کوئی شے، تو اس وقت تک وہ تحقق پیدا نہیں کر سکتی. یا مثلا یہ تو تھا اس کا وجود کے بارے میں، اب دوسری حالت بھی بیان کرتے ہیں. او ایجابہا عدمہ، ایجابہا کی ضمیر علت کی طرف اور عدمہ یعنی معلول، کہ علت ایجاب کرے کس کو؟ معلول کے عدم کو. اوپر کیا تھا؟ وجود، نیچے کیا ہے؟ عدم. یعنی جب تک علت وجود معلول کے عدم کو ایجاب نہیں کرے گی وہ معدوم بھی نہیں ہوگی. اور یہ ذہن کے اندر رکھیں کہ عدم کی حالت میں جب ہم یہ بات کرتے ہیں کہ عدم کو دے، عدم کی طرف تمایل پیدا کرے، یہ تحلیل عقلی کے اندر ہے، ورنہ ایسا نہیں. یہ حتماً ذہن میں رکھیں، بار بار عرض کرتا ہوں کیونکہ یہ دیکھا گیا ہے کہ عرفی ذہن کے ساتھ اگر فلسفے کو سمجھیں گے تو ایک تو فلسفہ سمجھ میں نہیں آئے گا، اور دوسرا یعنی بہت ساری جو بد اعتقادیاں پیدا ہوتی ہیں وہ بھی اسی سوء فہم کی وجہ سے پیدا ہوتی ہیں. لہذا یہ جو کہا جا رہا ہے کہ شے علت جب تک معلول کو عدم نہیں دے گی اس وقت تک وہ معدوم نہیں ہوگا، خارج میں ایسا نہیں ہے کہ شے ایک جگہ پہ پڑی ہوئی ہے مثلا، اس کو اگر وجود دے گی، ایجاب کے مرحلے پر لے جائے گی، وہ تحقق پیدا ہو جائے کر لے گی، اور اگر جو ہے وہ ماہیت اس کو اگر عدم نہ دیا گیا تو وہ معدوم نہیں ہوگی، عدم دیں گے تو وہ معدوم ہوگی. ایسا نہیں ہے، شے یا خارج میں یا فقط موجود ہے یا معدوم ہے، تیسری حالت اصلا متصور ہی نہیں ہے. یہ ہم بیٹھ کر اب کیا کر رہے ہیں؟ کیفیت کی تحلیل کر رہے ہیں، اپنے آپ کو سمجھا رہے ہیں. جیسا کہ عرض کیا کہ بعض مطالب جو عقلی ہوتے ہیں ان کو ڈائریکٹ انسان نہیں سمجھ پاتا اور نہ ہی سمجھا سکتا ہے اس کو، چونکہ عقل انسان کی آمادہ نہیں ہوتی. ہاں، جس بندے نے پریکٹس کی ہے، اپنی عقل کو تجرد کی طرف جو ہے وہ لے آیا ہے، وہ انسان جو ہے وہ خود مطالب عقلی کو بدون مثال، بدون تمثیل، بدون مثلا تسامح جو ہے وہ سمجھنے کی قابلیت رکھتا ہے، لیکن مجھ جیسے افراد، مثلا آپ ابتدائی طلاب ہیں، یہ جب تک تمثیل نہ دی جائے، جب تک آپ طلاب کے سامنے جو ہے وہ دکھایا نہ جائے مطلب بنا کر، اس وقت تک وہ مطلب سمجھ میں نہیں آتا۔ بس یہ حتماً ذہن میں رکھیں کہ جب تمثیل دی جاتی ہے تو مطلب کو قریب کرنے کے لیے دی جاتی ہے، اس سے یہ نتیجہ نہیں لینا کہ حتماً اسی طرح ہی ہے۔ مثلا آپ کوئی بندہ آ کر کہے گا کہ مثلا اگر آپ کہتے ہیں کہ اگر علت وجود دے تو موجود ہوگا اور اگر علت عدم دے گا تو معدوم ہوگا، اس کا مطلب یہ ہے کہ وہ شے اپنی ذات میں نہ موجود ہے نہ معدوم، تو یہ اجتماعی نقی ذہن ہو جائے گا یا ارتفاعی نقی ذہن ہو جائے گا، اور منطق کے اندر پڑھ کر آئے ہیں کہ ارتفاعی نقی ذہن بھی محال ہے اور اجتماعی نقی ذہن بھی محال ہے۔ جواب اس کا یہ ہے کہ ہم خارج کی چیز کو نہیں کہہ، خارج کو دیکھتے ہوئے نہیں کہہ رہے ہیں کہ خارج میں ایسا ہے، بلکہ ہم، آپ، میں، یہ اشیاء اس وقت موجود ہو چکی ہیں، ہم فقط تحلیل کر رہے ہیں کہ یہ کیسے وجود میں آئی ہے۔ درست ہے، خدا نے جیسے بھی خلق کیا اس سے ہمیں سروکار نہیں ہے، لیکن آیا خدا نے جب ان اشیاء کو خلق کیا تو آیا فقط ترجیح کی حالت میں خلق کیا یا ایجاب کی صورت میں ان کو خلق کیا ہے؟ اس مطلب کو سمجھنے کے لیے ہمیں تھوڑی تمثیلوں کا سہارا لینا پڑ رہا ہے۔ وہ میں نے خط جو بنایا تھا وہ مثال آپ کو دی ہے، یا یہ جو عدم کی بات کریں، مثلا کہتے ہیں کہ علت ایجاب کرے معلول کے عدم کو، اس کا مطلب یہ نہیں ہے کہ اگر عدم نہیں دے گی علت تو وہ معدوم نہیں ہوگا، وہ چیز معدوم نہیں ہوگی نا، اگر وجود نہیں ہے معدوم ہے، دوسری صورت نہیں ہے کوئی، فقط ہم یہ تحلیل کر رہے ہیں کہ معدوم ہونے میں کیا صورتحال، کیا کیفیت ہوتی ہے اور وجود ہونے میں کیا کیفیت ہوتی ہے، اس کیفیت کو تحلیل کر کے ہم سمجھ رہے ہیں۔ وَإِجَابِهَا عَدَمَهُ، اور علت وجوب عطا کرے، کون سا وجوب؟ وجوب عدم، یعنی ضرورت عدم عطا کرے اس کو۔ فَالشَّيْءُ اعنی الممکن، یعنی شے یعنی ممکن، ما لم یجب لم یوجد، پس نتیجہ یہ نکلا کہ جب تک ایک چیز وجوب کے مرحلے پر نہیں آئے گی وہ متحقق نہیں ہو سکتی۔ یہ تھا قاعدہ، مطلب ہمارا ختم ہو گیا۔ اب ایک نتیجہ اور اس سے لیتے ہیں، آسان مطلب ہے، فقط تھوڑی سی دقت کریں اس کے اندر آ کر۔ یہ بھی بحث منطق کے ساتھ مربوط ہے، وہی جہاد کی جو بحثیں آپ نے پڑھی ہیں ان کے ساتھ مربوط ہیں۔ آپ منطق مظفر میں دیکھیں، اب ایک تحلیل جو علامہ یہاں پر فرماتے ہیں وہ یہ کہ ایک شے مثلا اگر ہو، جیسے ہم کہہ رہے ہیں کہ ممکن، یہ دو وجوب کے حصار میں ہے، دو وجوب کے حصار میں ہے، یعنی دو وجوب نے آگے اور پیچھے سے اس کو گھیرا ہوا ہے، جو ممکن وجود پیدا کر جاتا ہے اس کے آگے اور پیچھے کیا ہوتے ہیں؟ دو وجوب ہوتے ہیں۔ پہلا وجوب ابھی ہم نے پڑھا ہے کہ علت جب تک اس ممکن کو وجوب عطا نہ کرے اس وقت تک ممکن متحقق ہی نہیں ہو سکتا، اس کو کہتے ہیں وجوب سابق۔ اصطلاح یاد رکھیں، فلسفے میں یہ بہت زیادہ استعمال ہوتی ہے، وجوب سابق۔ سابق کس سے؟ معلول سے۔ سابق یعنی پہلے ہونا، درست ہے؟ وجوب سابق یعنی جو ذات معلول، ذات ممکن سے پہلے ہو۔ بس جب تک یہ نہیں آئے گا ممکن خارج میں نہیں آ سکتا، بس ممکن سے پہلے وجوب کا ہونا ضروری ہے تاکہ وہ متحقق ہو جائے، بس وجوب جو ہے یہ وجوب سابق کہلائے گا۔ ایک وجوب جو یہاں پر بعد میں ہے، ممکن کے تحقق کے بعد میں ہے جو وجوب، اس کو کہتے ہیں وجوب لاحق۔ یہ وجوب کون سا ہے؟ مثلا جب یہ موجود ہو گیا، آپ کیا کہہ سکتے ہیں؟ الممکنوں मौजूदुन बिज़रूरा, कहते हैं नहीं कहते मुमकिन, मौजूद है हतमन, जरूरतन, बिज़रूरा, जो भी ताबीर आप इस्तेमाल कर लें। लेकिन ये जरूरत कब साबित है? मा दामा मौजूदन, ये कैद लगाएंगे। जब ये कैद आ जाएगी तो ये जरूरत आएगी दरमियान में। वाइल्ला अल मुमकिनु मौजूदुन बिज़रूरा, ये कैद ना लगाएं तो ये जेहत गलत है, क्योंकि मुमकिन बिज़रूरा मौजूद नहीं है, यानी मुमकिन का होना हतमी है नहीं, बल्कि खुदा का होना हतमी है। हम अल्लाह मौजूदुन बिज़रूरा कह सकते हैं, लेकिन अल मुमकिनु मौजूदुन बिज़रूरा नहीं है। मुमकिन की जात में ना वजूद है ना अदम, चाहे तो मौजूद हो जाए चाहे तो अदम हो जाए, वो भी इल्लत ने फैसला करना है कि मैंने इसको वजूद देना है या अदम देना है इसको। लेकिन ये जरूरत कब आती है? कि जब मादामा मौजूदन कहा जाए, यानी मुमकिन मौजूद है हतमन जब तक वो मौजूद है, यानी जब तक वो मौजूद है बेजरूरा मौजूद है, इसको कहते हैं जरूरत बेशर्तिल महमूल। ये मंतिक मुजफ्फर की तरफ आप रजू करेंगे, उसके अंदर ये मतालिब मौजूद हैं, यानी मंतिक वाकई अगर किसी ने अच्छे तरीके से हल की हो, बहुत सारे, यानी आप यूं समझेंगे 40% मतालिब फलसफे के वो इंसान पहले से पढ़ा हुआ है, अगर मंतिक इंसान ने सही तरीके से पढ़ी हुई हो। जरूरत बेशर्तिल महमूल है। जरूरत बेशर्तिल महमूल किसे कहते हैं? यानी ऐसी जरूरत के जो महमूल के साथ मशरूत है। मसलन हम हर चीज के बारे में ये कह सकते हैं, अगर मैं लिख रहा हूं तो मेरे बारे में कहा जा सकता है कि मसलन क्या है, जैद कातिबुन बिज़रूरा, कब? मादामा कातिबा, जब तक मैं लिख रहा हूं ये किताबत बिज़रूरा मौजूद है। ऐसा नहीं हो सकता कि मैं लिख रहा हूं और कह सकते हैं कि ये कातिब नहीं है, मुमकिन है कातिब हो, नहीं भाई, मैं लिख रहा हूं इस वक्त, मैं हतमन कातिब हूं जब मैं लिख रहा हूं। बस अगर आप इस महमूल को शर्त लगा दें, महमूल की शर्त लगा दें यहां पर, तो जरूरत आ जाती है। इसको कहते हैं जरूरत बिशर्तिल महमूल। हर चीज को ऐसे मतलब अगर इंसान चल रहा है तो उस वक्त हम कहेंगे अल इंसान मुतहर्रिकुन बिज़रूरा, कब? मादामा मुतहर्रिका, जब तक वो चल रहा है हरकत इसके लिए हतमी है और साबित है इसके लिए। तो ये जरूरत कौन सी है? बिशर्तिल महमूल। इस जरूरत बिशर्तिल महमूल को वुजूब लाहिक कहते हैं। बस अगर आपसे पूछ लिया जाए कि वुजूब लाहिक किसे कहते हैं, तो उसकी तबीयत यह है, वुजूब लाहिक किसे कहेंगे? वुजूब लाहिक जरूरत बिशर्तिल महमूल को कहते हैं। खूब, जरूरत बिशर्तिल महमूल किसे कहते हैं? यानी जब महमूल को मशरूत, यानी महमूल की शर्त लगा दी जाए, या इस तरीके से आप बयान कर सकते हैं कि हम कजिए में जो महमूल रखते हैं उसको बेउनवाने शर्त जो है वो लेकर आ जाएं, उसको कहेंगे कि जरूरत बिशर्तिल महमूल। और मिसालें मुख्तलिफ दे दी हैं, आसान सी मिसालें जहन में बैठ सकती हैं, कोई भी मिसाल आप दे सकते हैं, लेकिन कब? के जब महमूल साबित हो उसके लिए। अब मैं इस वक्त लिख नहीं रहा, इस वक्त मेरे बारे में नहीं कहा जा सकता कि जैद जो है वो कातिब है बिज़रूरा, मैं तो लिख ही नहीं रहा, मेरे लिए किताबत इमकान है, इमकान रखती है, मैं चाहूं तो लिख सकता हूं चाहूं तो ना लिखूं, बस मुमकिन है मेरे लिए। लेकिन जब मैं लिखना शुरू कर दूंगा उस वक्त मेरे लिए किताबत बिज़रूरा साबित है। लेकिन कौन सी जरूरत? ضرورت بشرط المحمول، چونکہ ضرورت کی کئی قسمیں ہیں کہ بعض کی طرف جو ہے ابھی بعد والی فصل میں اشارہ کروں گا اس میں، بس ایک ضرورت کیا ہے، ضرورت بشرط المحمول ہے، اس کو کہتے ہیں وجوب لاحق. تو فرماتے ہیں کہ ممکن جب متحقق ہو جاتا ہے تو ایک تو وجوب اس کا سابق ہوتا ہے کہ جو اس کو علت عطا کرتی ہے، اور ایک وجوب لاحق ہوتا ہے جو کہ ضرورت بشرط المحمول ہے. دیکھیں ہاں نہ وجوب بالغیر وہ ہے سابق ہے، وہ غیر نے عطا کیا. وجوب اللاحق جو ہے وہ کیا ہے، بشرط المحمول کہلائے گا. یعنی سمجھ یہ اصطلاحیں جو منطق کے اندر اس طریقے سے سمجھ میں آئے گی، اگرچہ یہ ذاتی نہیں ہے اس کا، ہم اس میں بحث نہیں کر رہے کہ ذاتی ہے یا نہیں ہے، ہم کہہ رہے ہیں کہ یہ وجوب اس وقت اس کے لیے ثابت ہوگا کہ جب وہ حالت کام میں ہو، مثلا چل رہا ہو تب کہیں گے بالضرورہ، لکھ رہا ہو تو تب کہیں گے بالضرورہ، مثلا مطالعہ کر رہا ہوگا تب کہیں گے بالضرورہ، مثلا یہ اس صورت میں یہ ثابت کریں گے اس کو. دیکھیں ما تقدم من الوجوب هو الذي يأتي الممكن من ناحية علته. کہتے ہیں ابھی تک جو ہم نے وجوب کی بات کی ہے، یہ وہ وجوب ہے کہ جو ممکن کو علت کی طرف سے ملتا ہے، درست ہے؟ والا یہ تو ہو گیا وجوب سابق، درست ہے؟ اب اگلا مطلب بیان کر رہے ہیں، وَلَهُ وُجُوبٌ آخر، اس کے علاوہ بھی ایک وجوب ہے، کیا ہے وہ؟ يَلْحَقُهُ بَعْدَ تَحَقُّقِ الْوُجُودِ اَوِ الْعَدَمِ، کہ جب یہ وجوب کب ملحق ہوتا ہے ممکن کو، کہ جب وہ تحقق پیدا کر جائے یا کیا ہے عدم ہو جائے، اس وقت یہ کیا ہے، اس وقت یہ کیا ہے ضرورت پیدا کر جاتا ہے اور وجوب ہوتا ہے، اس کو کیا کہتے ہیں، وَهُوَ الْمُسَمَّى بِالضَّرُورَةِ بِشَرْطِ الْمَحْمُولِ. مثالیں میں نے آپ کی خدمت میں عرض کر دی ہیں، کتاب میں نہیں ہے، یہ آپ نے حتماً جو ہے وہ ذہن میں رکھنا ہے کہ اس کی مثالیں کیا ہیں اور اس کو کیسے بیان کرنا ہے. فَالْمُمْكِنُ الْمَوْجُودُ مَحْفُوفٌ بِالضَّرُورَتَيْنِ، بس ممکن جو کہ موجود ہو چکا ہے یہ دو وجوب اور دو ضرورتوں کے گھیرے میں ہے، السابقت واللاحقہ، ایک ضرورت سابق ہے، وجوب سابق ہے جو کہ علت اس کو عطا کرتا ہے، اور ایک ضرورت و وجوب ہے کہ جو تحقق کے بعد اس سے متصف ہوتا ہے، وہ کیا ہے، بشرط المحمول ہے. یعنی جیسے محمول اگر جب تک محمول ثابت ہے موضوع کے لیے، اس وقت تک وہ محمول بالضرورہ ہے. یہ تھا مطلب ہمارا پانچویں فصل کے بارے میں، اس کے بعد جو ہے وہ چھٹی فصل شروع ہو جاتی ہے، یہ بھی انتہائی اہم فصل ہے، اصطلاحات ہیں کہ فلسفے کے اندر یہ اصطلاحات بہت زیادہ استعمال ہوتی ہیں، ان میں سے بعض چیزیں آپ پہلے پڑھ چکے ہیں، بعض چیزیں آپ منطق میں دیکھ چکے ہیں، لیکن اس کی دہرائی کی ضرورت ہے، اور بعض چیزیں اس میں نئی آئیں گی کہ اس کو ساتھ ساتھ بیان کریں گے. فرماتے ہیں کہ امکان کا لفظ فلسفے میں بہت سارا استعمال، بہت زیادہ استعمال تو ہوتا ہے، لیکن اس لفظ امکان کے مختلف معانی ہیں، یہ ایک معنی میں نہیں ہے، یہ ایک معنی میں نہیں ہے، بلکہ اس کے معانی مختلف ہیں. آپ یوں کہہ لیں کہ یہ مشترک لفظی ہے، امکان جو ہے کتنی کہ میں پہلے نام اس کے لیتا ہوں، پھر ساتھ ساتھ اس کی تعریفیں کرتے رہتے ہیں. امکان کے مختلف معانی ہیں، امکان یا امکان خاص ہوتا ہے، یا امکان عام ہوتا ہے، یا امکان اخص ہوتا ہے، یا امکان جو ہے وہ امکان اخص ہے، امکان استقبالی ہے، اور امکان استعدادی ہے، امکان وقوعی بھی ہے. یہ مختلف معانی ہیں کہ جو آپ نے پڑھنے ہیں اس فصل کے اندر. امکان خاص کیا ہے؟ یہ جب سے ہم نے فلسفہ شروع کیا اسی سے سروکار ہے. پچھلے درس میں میں نے تذکر دیا تھا کہ امکان خاص کیا ہے، امکان خاص یعنی سلب الضرورتین، یعنی ایسی شے کہ جو نہ تو ضرورت وجود رکھتی ہو اور نہ ہی ضرورت ہے. सलब जरूरत है इन्हें, दोनों तरफ से जरूरत सलब है, यानी ना तो वजूद उसके लिए जरूरी है और ना ही अदम उसके लिए जरूरी है। जब दो जरूरतें सलब हो जाएं तो उसको कहते हैं इमकाने खास। इस वक्त पूरी कायनात इमकाने खास रखती है, क्योंकि कायनात का कोई भी जर्रा ना उसके लिए वजूद जरूरी है, अगर वजूद जरूरी होता तो वाजिबुल वजूद होता, और ना ही उसके लिए अदम जरूरी है, अगर अदम जरूरी होता तो वो मुमतनेउल वजूद होता। जिस तरीके से इज्तिमा नकीजैन खारिज में नहीं आ सकते तो वो भी खारिज में ना आ सकता। दुरुस्त है। बस जो भी चीज कायनात में मौजूद है या आइंदा मौजूद होगी वो सब के सब क्या रखते हैं, इम्कान खास, क्योंकि उनके अंदर जो है वो सल्ब जरूरतैन है। बस इम्कान खास में दो जरूरतें जो है वो सल्ब की जाती हैं, सल्ब जरूरतैन। ये अब आगे लिखते हैं, जरूरतैन से क्या मुराद है, जरूरतुल वजूद व जरूरतुल अदम। इम्कान आम क्या है, इसमें क्या होता है, सल्ब जरूरा है, कहां से, तरफ मुखालिफ से, तरफ मुखालिफ और मुआफिक किसे कहते हैं, यानी कजिए का जो मुहतवा है वो तरफ मुआफिक है और उसका जो मुकाबिल बनेगा वो क्या, उसकी नकीज क्या है, तरफ मुखालिफ हो जाएगी। मसलन अगर मैं कहता हूं कि अल्लाह मौजूदुन, तो ये क्या है, ये कजिया तरफ मवाफिक कहलाएगा, यानी तरफ मवाफिक, और मादूम होना ये क्या हो जाएगा, तरफ मुखालिफ है। मुकाबिल भी दे लें, मुखालिफ दे लें, जो भी दे लें उसको। अब इम्कान आम में हम फकत एक जरूरत को सल्ब करेंगे, वो कौन सी होगी, मुखालिफ वाली। आपने फकत अपना कजिया देखना है, कजिए में क्या चीज आई हुई है, कजिए में अगर वजूद है तो तरफ मुखालिफ अदम बनेगी, तो आप क्या कर रहे हैं, अल्लाह मौजूदुन बिल इम्कान कहेंगे, तो इससे मुराद ये है कि अदम जो है खुदा के लिए जरूरी नहीं है। दुरुस्त है। या मसलन अगर आप कहेंगे कि अल इंसानो मौजूदुन, इसका माना क्या है कि अदम जो है इंसान के लिए जरूरी नहीं है, इसका तर्जमा ये करेंगे हम, इसका तर्जमा ये नहीं करेंगे कि इंसान मौजूद है, बल्कि क्या कहेंगे, अगर हम इम्कान आम में बात कर रहे होंगे, अल इंसान मौजूदुन बिल इम्कान आम, जब इस मौरिद में होंगे तो इस कजिए के क्या तर्जमा करेंगे कि इंसान के लिए अदम जरूरी नहीं है। यानी क्यों जरूरी नहीं है, क्योंकि अगर अदम जरूरी होता तो ये मुमतने उल वजूद होता, ना कि मौजूद। दुरुस्त है। तो ये तरफ मुआफिक हो गया कि इंसान मौजूद है, तरफ मुखालिफ मादूम है। हमने जब कहा कि अल इंसान मौजूदुन बिल इम्कान आम, तो इसका मतलब यह है कि हम मादूम यानी अदम से जरूरत को सल्ब कर रहे हैं, सल्ब जरूरत इल अदम कर रहे हैं कि अदम इसके लिए जरूरी नहीं है, अदम इसके लिए वाजिब नहीं है। अब ये बात आ जाती है मंतिक में, आपने पढ़ा है कि तरफ मुआफिक में फिर आया जब मैंने कह दिया कि वो मादूम अदम उसके लिए जरूरी नहीं है, तो मुवाफिक में दो चीजें बच जाती हैं, एक बचता है इम्कान खास और एक बचता है वजूब जरूरतुल वजूद। यही है ना, क्योंकि मवाद सलास के बारे में हमने क्या कहा है, हर शय जो है वो तीन मवाद से खारिज नहीं हो सकती, या शय वाजिबुल वजूद होगी, या शय मुमकिनुल वजूद होगी, या क्या है, मुमतनेउल वजूद होगी। दुरुस्त है। अगर हमारा कजिया वजूद वाला है, यानी अल इंसानु मौजूदुन, और हम बिल इम्कानिल आम की बात कर रहे हों, हम कहें कि अल इंसानु मौजूदुन बिल इम्कानिल आम, तो इसका तर्जमा क्या है कि इंसान के लिए अदम जरूरी नहीं है, बस मुमतने होना तो खारिज हो गया। दुरुस्त है। पीछे कौन कितनी चीजें बचती हैं, दो चीजें बचती हैं, उसका वाजिबुल वजूद होना और उसका मुमकिनुल वजूद होना। तो फरमाते हैं कि इमकान आम की सूरत में तरफ मुवाफिक में कजिया साकित है। ये कजिया ये जवाब नहीं देगा आपको कि अल इंसान मौजूदुन ये महमूल मेरे लिए जरूरी है या नहीं, कजिया ये नहीं बताएगा। कजिया फकत ये बताएगा आकर इमकान आम के अंदर कि मुकाबिल वाला मेरे लिए जरूरी नहीं है। इसलिए कहा कि इस कजिए का तर्जमा आप यूं करेंगे इमकान आम में, अल इंसान मौजूदुन बिल इमकान आम, यानी इंसान के लिए अदम जरूरी नहीं है। आया वजूद उसके लिए जरूरी है या जरूरी नहीं है, खामोश है उसका, वो कहता है कि मेरे लिए साहब कहीं और से पूछो, इसका जवाब मेरे पास नहीं है। इस वजह से ये आम है। क्यों, अल इंसान मौजूद उनको अगर देखें तो यहां पर क्या है, वजूद इंसान के लिए जरूरी नहीं है, लेकिन अल्लाह मौजूद उनमें देखें तो यहां पर वजूद जरूरी है उसके लिए। बस मुमकिन है कि बाज़ औकात इमकान खास हो मुवाफिक में और बाज़ औकात मुमकिन है वाजिब हो इमकान आम के अंदर और मुवाफिक वाली सूरत में। बात समझ आ गई है इमकान आम क्या है। इसी तरीके से आप अदम को कर सकते हैं, अदम को मिसल कजिया बना दें अदम का और यही नतीजा निकलेगा कि वजूद उसके लिए जरूरी नहीं है। मादूम है, मसला आपके औलाद में से एक बच्चा जिसने आना है वो मादूम है, हो क्या है उसके लिए, आप क्या कर रहे हैं, आपका मसलन नाम रख लें उसका, मसलन जैद मअदूम है, क्योंकि अभी तक मुतवल्लिद नहीं हुआ, जैद मअदूम है। जब आपने ये कहा तो इसका मुखालिफ क्या होगा, वजूद, मुखालिफ वजूद है, तो इसका मतलब ये तर्जमा आप क्या करेंगे इसका, जैद मअदूम है बिल इमकान आम, यानी जैद के लिए वजूद जरूरी नहीं है, क्योंकि जैद के लिए अगर वजूद जरूरी होता तो इस वक्त मौजूद होना चाहिए था उसको, बताते बस वजूद उसके लिए जरूरी नहीं है। अब अदम उसके लिए जरूरी है या नहीं है, इसके लिए कजिया साकित है, और हम अगर जैद की जात को देखें तो अदम भी उसके लिए जरूरी नहीं है। ये इमकान खास का मोरद है, इस ये एक अलग बहस है, हमने फकत इमकान आम को जो है वो समझना था। इमकान आम में क्या है, सलब जरूरत करना है तरफ मुखालिफ से, अब वो चाहे वजूद हो या अदम, ये हो गया इमकान आम। बात वाजे हो गई इसकी। अभी है इमकान अखस, अब ये थोड़ी सी फिर मंत की बहस आएगी। इमकान अखस में तीन किस्म की जरूरतों को सल्ब किया जाता है। कौन कौन सी जरूरत है, जाती जरूरत है, जाती जरूरत है, वस्फी और जरूरत है वक्ती, इन तीनों को जो है वो सल्ब किया जाता है बिलमा अनल अखस के अंदर। जरूरत जाती क्या है, जरूरत वस्फी क्या है और जरूरत वक्ती क्या है, इसको समझें तो इमकान अखस जो है वो समझ में आ जाएगा। जरूरत जाती क्या है, जरूरत जाती आसान सी बात है कि ऐसी जरूरत के जो इक्तिजा किसका हो, जात का हो, यानी वाजिबुल वजूद होना, ये हो गया जरूरत जात, दुरुस्त है। एक मरतबा मसलन इसको ये भी कहते हैं कि, या इस तरीके से भी जरूरत जाती को जो है वो बयान करते हैं, इस तरीके से बयान करते हैं, मतलब आप कहते हैं अल इंसानो, अल इंसानो हयावानुन नातिक बिज जरूरा मा दामा हुआ इंसानुन, मा दामा हुआ इंसानुन, यानी जात इंसान जब तक है हैवान नातिक होना बिज जरूरा उसके लिए साबित है, जात का होना जरूरी है, यह हो जाएगी क्या, जरूरत जाती, दुरुस्त है, जहां पर आप जात की कैद आकर लगा देते हैं। जरूरत वस्फी क्या है, अभी जो मैंने तबयीन किया है आकर, आप वस्फ की जो है वो कैद लगा देते हैं, दुरुस्त है। आप कहते हैं कि अल इंसानो कातिबुन मादामा बिजरूरा मादामा हुआ कातिब, जब तक किताबत की सिफत उसके लिए साबित है उस वक्त तक वो क्या है? कातिब है। इसको कहेंगे जरूरत वस्फी, यानी वस्फ जब तक है वो महमूल उसके लिए जो है बिज जरूरा साबित है, मुतहर्रिकुल असाबे। बिल्कुल, मादामा कातिबा, मुतहर्रिकुल असाबे है इंसान बिज जरूरा, कब? के जब इंसान क्या है? कातिब है। किताबत की हालत और किताबत का वस्फ जब तक साबित है इंसान के लिए उस वक्त तक जो है उसके मुतहर्रिकुल असाबे होना जो है वो क्या है? ये मुतहर्रिकुल असाबे वाली की मिसाल जो है वो दकीकता रहे, इससे मुतहर्रिकुल असाबे वाले लिख लें यहां पे। अल इंसानो मुतहर्रिकुल असाबे बिजरूरा मादामा कातिबा, किताबत की सिफत जब साबित है उसके लिए तो मुतहर्रिकुल असाबे होना जो है उसके लिए जरूरी है। इसको कहते हैं जरूरत वस्फिया। एक और जो जरूरत है वो क्या है? जरूरत वक्तिया है। जरूरत वक्तिया वो क्या है? वो है कि आप क्या करते हैं, कैद लगाते हैं वक्त की। मसलन आप कहते हैं कि चांद ग्रहण जब लगता है, आप कहते हैं चांद ग्रहण लगा है बेजरूरा, कब? कि जब जमीन सूरज और चांद के दरमियान में आ जाए। अब ये जब की जो आप कैद लगा रहे हैं ये वक्त की कैद है, यानी जब तक जमीन सूरज और चांद के दरमियान रहेगी उस वक्त तक सूरज ग्रहण लगना जरूरी है, बेजरूरा उसके लिए साबित है। तो जब वक्त की कैद आ जाती है तो उस वक्त कहते हैं ये जरूरत वक्तिया है। बस तीनों जरूरतें समय आ गई, जरूरत जाती यानी मादामा जात की कैद हो, जरूरत वस्फी मादामा वस्फ की कैद हो, और जरूरत वक्ती जहां पर मादामा वक्त की कैद हो, वक्त की कैद हो। तीन जरूरतें पाई जाती हैं। कहते हैं इम्कान अखस वो है जिसमें इन तीनों को जो है वो क्या किया जाता है? सल्ब किया जाता है। ऐसा कजिया कि जिसमें ये तीनों जरूरतें सल्ब होती हों उसको इम्कान अखस कहेंगे। से इसकी कुछ इबारतें पढ़ लेते हैं, फिर जो बाकी रह गया उसको फिर बाद में देखते हैं। अलफसलु सादिस फी मानिल इमकान, छठी फसल जो है हमारी वो इमकान के मानी में है। अल इमकानुल मबहूसु अनहु हाहुना, इमकान के जिसके बारे में यहां पर या पहले जो है बहस हुई है वो क्या थी? जरूरतुल वजूदे ना, या इबारत क्या आगे पास? हाँ, ला जरूरतुल वजूदे वल अदब बिन्निस्बते इलल माहिया अल माखूजते मिन हैसो हिया, के माहियत की निस्बत अगर देखा जाए, यानी माहियत को माहियत होने के एतबार से देखा जाए तो ये माहियत ना तो जरूरतुल वजूद रखती है और ना ही जरूरतुल अदम रखती है। वहुवल मुसम्मा बिल इमकानिल खास, इनको इसको इमकान खास भी कहते हैं, वल खासी और इमकान खासी भी कहते हैं। एक और नाम लिख लें, इसको इमकान जाती भी कहते हैं। ये ताबीर बहुत ज्यादा फलसफे में इस्तेमाल होती है, इस इमकान खास को इमकान जाती भी कहते हैं, और इसी इमकान को इमकाने माहोवी भी कहते हैं। यह भी ताबीर फलसफे में बहुत ज्यादा इस्तेमाल होती है। अगर कोई आपसे पूछे इमकाने जाती की तारीफ क्या करें तो सलब जरूरतैन से करनी है। अगर कोई आपसे पूछे कि इमकाने माहोवी किसे कहते हैं, सलब जरूरतैन से उसकी तारीफ करें। इमकाने खास किसे कहते हैं, सलब जरूरतैन से उसकी तारीफ करें। यह सब एक ही इमकान के नाम है। इमकान जाती की ताबीर भी इस्तेमाल होती है, इमकान माहौवी की ताबीर भी इस्तेमाल होती है, और इमकान खास की ताबीर भी इस्तेमाल होती है। وقد يستعمل الامكان بمعنى سلب الضرورت عن الجانب المخالف. فرماتے ہیں کہ دوسرا معنی امکان کا یہ ہے کہ امکان استعمال ہوتا ہے سلب الضرورہ میں، ایک ہی ضرورت کو سلب کرنا ہے لیکن وہ ضرورت جانب مخالف سے سلب کرنی ہے، اس معنی میں بھی امکان استعمال ہوتا ہے. سواء کان الجانب الموافق ضروریا او غیر ضروری. اب موافق کے اندر یعنی خود قضیے کے اندر، محتوائے قضیہ کے اندر، محمول جو ہے وہ موضوع کے لیے ضروری ہے یا ضروری نہیں ہے، اس اعتبار سے وہ کیا ہے؟ مسکوت ہے. ہمیں فقط طرف مخالف سے سروکار ہے، موافق میں ہماری بات نہیں ہے. امکان عام کے اندر ایسا ہوتا ہے. فَيُقَالُ الشَّيْءُ الْفُلَانِ مُمْكِنٌ، اگر یوں کہہ دیا جائے تو اس کا معنی یہ ہے کہ اے لیس بے ممتنع، تو معنی قضیے کا یہ کریں گے کہ وہ شے ممتنع نہیں ہے، یعنی عدم اس کے لیے ضروری نہیں ہے. وَهُوَ الْمُسْتَعْمَلُ فِي لِسَانِ الْعَامَّ، عرف عام کی زبان میں یہ معنی جو استعمال ہوتا ہے، عام من الامکان الخاص، یہ امکان خاص سے عام ہے. کیوں عام ہے؟ امکان خاص میں دو ضرورتیں سلب ہونی تھی اور امکان عام میں ایک ضرورت سلب ہو رہی ہے، پس امکان عام جو ہے وہ عام ہے، وسیع ہے، کس کی نسبت؟ امکان خاص کے نسبت. ولذا یسمى امکانا عاميا او عاما، اس کو امکان عام بھی کہتے ہیں، امکان عامی بھی کہتے ہیں. کیوں؟ عرف کے اندر یہی معنی جو ہے وہ استعمال ہوتا ہے، اور امکان عام عام بھی ہے، یعنی عامی کہتے ہیں چونکہ عرف میں یہ زیادہ استعمال ہوتا ہے، عام کہتے ہیں چونکہ امکان خاص کی نسبت اس کا دائرہ کیا ہے؟ وسیع ہے. یعنی معمولاً عرف میں جب کہا جاتا ہے مثلا بادل ہوں، بجلی گرج رہی ہو، تمام شرائط ہوں لیکن ابھی بارش نہ ہوئی ہو، اس کو اگر پوچھا جائے کہ بارش ہوگی، وہ کہتا ہے کہ ممکن ہے بارش ہو جائے. اب یہ جو کہہ رہا ہے ممکن ہے بارش ہو جائے، یہ کہنا چاہتا ہے کہ بارش کا نہ ہونا ضروری نہیں ہے، یعنی عدم اس کے لیے ضروری نہیں ہے. اب موافق کیا ہے؟ اس کے بارے میں اس کا کوئی فیصلہ نہیں ہے. یہ دو معنی ہو گئے. وَقَدْ يُسْتَعْمَلُ فِي مَعْنًا أَخَصَّ مِنْ ذَلِكَ، امکان عام ان دو سے زیادہ، یا ذالکہ کی تعبیر امکان خاص کی طرف جا رہی ہے. کیوں؟ اس وجہ سے امکان عام تو عام ہے، امکان یہ خاص امکان عام کی نسبت خاص ہے، اور یہ کہتے ہیں کہ یہ تیسرا معنی جو ہے یہ امکان خاص کی نسبت بھی کیا ہے؟ خاص ہے. فذالکہ کی آپ یہ جو اشارہ ہے یہ امکان خاص کی طرف پلٹائیں. اخص من ذالک یعنی امکان خاص سے بھی زیادہ اخص ہے. یہ کیا ہے؟ وہاں دو ضرورتیں سلب ہو رہی تھی، یہاں پر تین ضرورتیں سلب ہو رہی ہیں. وَهُوَ سَلْبُ الضَّرُورَاتِ الذَّاتِيَّةِ وَالْوَصْفِيَّةِ وَالْوَقْتِيَّةِ. ککاؤ لینا. الانسانو کاتب بالامکان العام، اگر یہ قضیہ بنا دیا جائے کہ انسان کاتب ہے اور امکانی حالت میں کاتب ہے، حیثو ان الانسانیت لا تقتضی ضرورت الکتابہ، انسان کی ذات کتابت کو تقاضا نہیں کرتی. مثلا ایسا نہیں ہے کہ انسان اگر انسان ہے تو کتابت بھی ہے اس کے لیے، نہیں، انسان اگر انسان ہے تو ضروری نہیں ہے کہ وہ کاتب بھی ہو، پس ذاتی طور پر کتابت اس کے اندر موجود نہیں ہے، پس ضرورت وصفیہ، ضرورت ذاتیہ سلب ہو گئی. وَلَمْ يُؤْخَذْ فِي الْمَوْضُوعِ وَصْفٌ يُوجِبُ الْضَرُورَةَ، اور موضوع کے اندر کسی وصف کو بھی اخذ نہیں کیا گیا تاکہ اس وصف کے ہوتے ہوئے ضرورت اس کے لیے ثابت ہو جائے. یعنی متحرک الاصاب ما دام کاتبا کی طرح نہیں ہے، درست ہے؟ وہاں ہم نے وصف کی قید لگا دی تھی آ کر، لیکن یہاں اس طریقے سے نہیں ہے. ولا وقت ان کا ذالک، اور وقت کی قید بھی اس کے اندر موجود نہیں ہے، بس تین ضرورتیں یہاں پر سلب ہو جاتی ہیں. وتحقق الامكان بهذا المعنى في القضيه بحسب الاعتبار العقلي. اس کو تھوڑی وضاحت کی ضرورت ہے کہ اس کو بعد میں دیکھتے ہیں. وصلی اللہ علی محمد وآل محمد.